किसी भी चीज को देख, यही इल्म दीन में जब उसको एक यकीन हासिल हो जाए अहले खुबरा से, अहले उल्म, अहले इल्म में बता दे कि हाँ ये इस मंजिल पर है कि इसका हुक्म आप मानेंगे तो आपका मसला, यानी उसको मकसद ये होता है कि आपको जो मसला दरपेश है अपनी दुनियावी जिंदगी में उससे आप निकले, उसका वो शरी हल आपको बताए,
और वो उन अहकाम का हल जो उसे कुरान और हदीस में नहीं मिल रहा,
यानी वो नहीं ढूंढ सकता, हर आदमी नहीं ढूंढ सकता, है मौजूद लेकिन वो नहीं ढूंढ सकता। अब मैंने आपसे कहा ना कि कैसे हर आदमी ढूंढ लेगा, यानी वो आदमी रुजू करेगा मौलाना अन्नान साहब की तरह,
और
वो आदमी रुजू करेगा मौलाना हामिद रामदी, और इनकी बात उसके लिए हुज्जत होगी,
ठीक है,
ये कह रहे हैं क्योंकि ये आलिम है लिहाजा मुझे इनकी बात माननी,
ठीक है,
ये बिल्कुल फिक्री है कमाल,
और ये सिलसिला जा रहा है अइम्मा तक,
अइम्मा तक जा रहा है। देखिये उसमें मैं आपको बताऊँ, और खुद जैसे आपने इरशाद फरमाया पैगम्बर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने अपनी हयात तैयबा के दौरान ही कुछ लोगों को नियाबत दी और भेजा, जैसे मुख्तलिफ इलाके जब फतह होते थे वहाँ भेजते थे सहाबाए किराम को, जनाब इब्ने अब्बास जैसे शख्स को यह हक हासिल था, मौलाए कायनात अली हज़रत अमीरुल मोमिनीन अली इब्ने अबी तालिब अलैहिस्सलाम को जब यमन का हाकिम बना के भेजा है तो वहाँ उन्होंने अदालत में एक मशहूर वाकया सख्ती से काम लिया, तो लोगों ने आके शिकायत की जिस पर गुस्सा हुआ पैगम्बर अकरम, वो गुस्सा है पैगम्बर अकरम को, तुम क्या चाहते हो, तुम नहीं जानते कि अली अल्लाह का हुक्म नाफिज करने में कितना सख्त है अपनी जिंदगी, फिर सहाबाए किराम ने अपनी जिंदगी में, फिर यानी अबान बिन तुगलक का मशहूर वाकया हमारी तो पांचवे इमाम मोहम्मद बाकर इस्लाम से कि आपने उसको हुक्म दिया अपने सामने मदीने में खुद भी रहते हैं कि इजलिस फिल मस्जिद वाफ्ति नास, बैठो मस्जिद में मदीना में जाके और लोगों के लिए फतवा दो।
आपकी इस गुफ्तगू से आपको इत्तफाक है?
नहीं, बुनियादी तौर पर एक बात समझने में अल्लामा साहब को गलतफहमी हुई। हजरत ने फरमाया कि वो मसाइल जिसमें हम इश्तिहाद नहीं कर सकते किसी की तकलीद करेंगे, मैंने अर्ज किया ये भी तकलीद नहीं है, किसी मसले में हम नहीं जानते, अहले इल्म से पूछते हैं जिसका कुरान ने हमें हुक्म दिया, फसअलु अहले ज़िक्र इन कुंतुम ला तअलमून बिल बय्यनाति वज़्ज़ुबुर, बय्यनात और ज़ुबुर के साथ दलाइल के साथ उनसे पूछेंगे। अब एक शख्स अहमद जावेद साहब से पूछता है कि जी आपने ये मसला बताया कहाँ है, उन्होंने कह दिया कि जी हदीस में है, लफ्ज़ हदीस का इस्तेमाल ये भी दलील है। एक शख्स जो हदीस को दलील नहीं मानता वो कहेगा फलां फिकह में है,
सही,
तो ये साइल खुद ब खुद फैसला कर लेगा कि हमारा ईमान कहाँ पर मुंतही होता है, किस पर हमारा यकीन होना चाहिए और दलील हम किसे माने, चूंकि तकलीद की बुनियाद पर जैसे अल्लामा साहब ने कहा कि हम जो है तकलीद करने मुज्तहिद को तकलीद हराम समझते हैं, लेकिन ये इंतहाई ताज्जुब खेज बात है कि चार या पांच मकतबे फिक्र से ताल्लुक रखने वाले मुज्तहिदीन भी उस तकलीद के दायरे से बाहर नहीं आते, बबांगे दोहल वो अपने आप को उसी मकतबे फिक्र से वाबस्ता रखते हैं, जबकि होना ये चाहिए कि अगर वो दर्जा इज्तिहाद को पहुंच गए तो वो फिर अपने आप को ये ना कहें कि मैं अब हनफी हूँ या रहा या शाफी हूँ या जाफरी हूँ, बल्कि यूं कहे कि मैं एक मुत्तबे सुन्नत हूँ, एक आम मुसलमान हूँ, इज्तिहाद के दर्जे पर हूँ, अल्लाह ने इतनी तौफीक दी कि मैं दीन को समझ सकता हूँ, समझा सकता हूँ। तो तकलीद का ये नुकसान है कि आम तो आम पढ़े लिखे उलमा भी इस दायरे से बाहर नहीं आते जो पाबंदी उन्होंने खुद अपने ऊपर एक लाजिम कर ली है, जो अल्लाह ने लाजिम नहीं की, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने लाजिम नहीं की, बल्कि उस दौर में इस लफ्ज़ का वजूद ही नहीं था। दूसरा अहम मसला, अल्लामा साहब ने कहा कि लफ्ज़ की बारीकियों में नहीं जाना चाहिए, तो ये वहाँ पर है जहाँ पर उसके मुतबादिल कोई लफ्ज़ कुरान और हदीस में न हो। फिकह का लफ्ज़ कुरान में है, हदीस में है, और उसी से तफक्कुफ़िद्दीन आप ले रहे हैं, उससे तकलीद की कोई मुनासिबत नहीं है। तकलीद का लफ्ज़ हदीस में आता है। अम्मा आयशा सिद्दीक़ा रज़ी अल्लाह तआला अन्हा कहती हैं कि रहमत आलम सल्लल्लाहु अलैहि वसल्लम जब हज पर जाने लगे तो मैंने आपके हदी के जानवरों के लिए अपने हाथ से हार बुना, फिर आपने कल लगा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने वो हार उन ऊँटों को पहनाए, लिहाजा कलादा या तकलीद का लफ्ज इस माने में तो अहादीस में है, लेकिन किसी सहाबी से कोई आपने हुक्म दिया और उन्होंने तामील की और आपने फरमाया बड़ा अच्छा मुकल्लिद है, ऐसा कहीं जिक्र नहीं मिलता, इसलिए कि अला वजहिल बसीरत
और वहाँ पर इत्तेबा और इताअत के लफ्ज मिलते हैं।
एक लफ्ज और वाज़े करूँगा
जी
कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की इताअत भी अला वजहिल बसीरत है, इसलिए कि वो मायंतिकु अनिल हवा इन हुआ इल्ला वहयु यूहा, अल्लाह की वही की बुनियाद पर आप गुफ्तगू फरमाते हैं। अलबत्ता दीन से हटकर دنیاوی معاملے میں آپ نے جب کبھی کوئی رائے دی تو احادیث میں ہے صحابہ نے اسے نہیں لیا. جیسے مشہور واقعہ ہے کہ بریرہ ایک لونڈی تھی, اللہ کے رسول صلی اللہ علیہ وسلم نے ان سے متعلق فرمایا, اما عائشہ رضی اللہ تعالیٰ عنہ نے ان کی قیمت ادا کی اور انہیں آزادی مل گئی. وہ کہنے لگی کہ اب میں اپنے شوہر مغیث کے نکاح میں نہیں رہنا چاہتی. آپ نے فرمایا کہ بریرہ دیکھو تمہارا شوہر تم سے کتنا محبت کرتا ہے, آگے آگے بریرہ ہیں اور پیچھے مغیث دوڑتے جا رہے ہیں, روتے جا رہے ہیں اور کہتے ہیں مجھے قبول کر لو, مجھے اختیار کر لو. آپ نے فرمایا بریرہ مغیث کے ساتھ رہو. وہ کہتی ہیں کہ اللہ کے رسول صلی اللہ علیہ وسلم آپ حکم دے رہے ہیں یا آپ کی رائے؟ آپ نے فرمایا نہیں میں حکم نہیں دے رہا, میری رائے ہے کہ تم اس پر عمل کرو. وہ کہتی ہیں پھر میں نہیں مانتی. پتہ چلا اگر تقلید لازم ہوتی تو سب سے زیادہ تقلید کے حقدار تو محمد الرسول اللہ صلی اللہ علیہ وسلم تھے اور اس کو ماننا چاہیے تھا.
ٹھیک ہے, یعنی آپ یہ کہنا چاہ رہے ہیں کہ علم کی اور دین کی روایت میں کہیں تقلید موجود نہیں ہے. غامی صاحب, علم کی اور دین کی روایت میں کہیں تقلید موجود نہیں ہے اور آپ نے یہ جو واقعہ سنایا, کیا یہ اس تقلید کے زمرے میں آئے گا؟
دیکھیے بات یہ ہے کہ فطری طور پر ایسا ضروری نہیں ہے کہ ہر آدمی دلیل طلب کرنے کے لیے بیٹھے. یہ ضروری نہیں ہے کہ وہ مناظرہ کرے, یہ ضروری نہیں ہے کہ وہ بحثہ کرے, یہ ضروری نہیں ہے کہ کوئی بات اس کو بتائی جائے تو وہ اس عدم اعتماد پر کھڑا ہو کہ اچھا بتائیے کہاں سے آپ کہہ رہے ہیں. عام طور پر ہم اعتماد کرتے ہیں, یعنی اصل میں خرابی کہاں سے پیدا ہوتی ہے؟ اصل میں خرابی وہاں سے پیدا ہوتی ہے جہاں ہم فطری حدود سے تجاوز کر کے ایک قدم آگے رکھتے ہیں اور اب ایک باقاعدہ شرعی مسئلے کی حیثیت سے تقلید کو بیان کرتے ہیں کہ چوتھی صدی کے بعد اب کسی صاحب علم کے لیے اصول و فروع میں کوئی رائے قائم کرنے کی گنجائش باقی نہیں رہ گئی. یہ چیز ہے جو خرابی کا باعث بنی ہے. اصل میں عام آدمی کا فطری طور پر ماہرین کے پاس جانا, ان سے رائے طلب کرنا, ان سے معلوم کرنا, ان سے پوچھنا, اور جیسے مولانا نے فرمایا اگر اس نے پوچھا جا کے انہوں نے کہا یہ بات قرآن میں بیان ہوئی ہے, یہ بات حدیث میں بیان ہوئی ہے,
تو ختم ہو,
بات ختم ہو گئی. اچھا وہ اگر کسی معاملے میں تردد رکھتا ہے تھوڑی سی گفتگو بھی کر لے, یہ کوئی حرام نہیں ہے, ناجائز نہیں ہے. سارے لوگ پوچھتے ہیں اس طرح کی باتیں. خرابی کہاں سے پیدا ہوئی؟ خرابی وہاں سے پیدا ہوئی جس کی طرف انہوں نے اشارہ کیا ہے کہ علماء نے یہ بات اپنے اوپر لازم کر لی کہ اگر وہ حنفی ہیں تو پیدائشی حنفی ہیں, اب ان کو کبھی اہل حدیث کی کسی رائے پر غور نہیں کرنا. اگر وہ شافعی ہیں تو ان کے لیے حرمت کے درجے میں یہ چیز کہ انہوں نے کبھی امام مالک کی کسی رائے پر غور نہیں کرنا. تو یہ سب ائمہ ہمارے ائمہ ہیں, اگر ہم ان کو دین میں رہنما مانے, خواہ وہ امام مالک ہو, شافعی ہو, احمد بن حنبل ہو, بعد کے جلیل القدر علماء ہوں, محدثین ہوں, فقہا ہوں, جو بھی ہوں, سب کو اپنے رہنما مانے اور یہ خیال کریں کہ موجودہ زمانے میں بھی اگر کوئی صاحب علم ہے تو ہم اس کی طرف رجوع کریں گے, بات معلوم کریں گے, پوچھیں گے.
تو لیکن یہ بری چیز نہیں ہے, اس کے ساتھ جو برتاؤ ہے امت کا, وہ
جو رائے قائم کر لی گئی ہے, جو رائے یہ قائم کر لی گئی ہے کہ اب کوئی حنفی عالم, یعنی یہ عامی زیر بحث نہیں ہے, عامی زیر بحث نہیں ہے.
صحیح,
اگر عامی کے بارے میں یہ کہا جائے کہ اس کو کسی صاحب علم کی طرف رجوع کرنا چاہیے تو کون اس سے اختلاف کرے گا؟ اگر یہ کہا جائے کہ ایک عامی کو اپنا نسخہ خود نہیں لکھنا چاہیے, کسی اچھے ماہر طب کی طرف رجوع کر لینا چاہیے ورنہ اس کی صحت کو خطرہ لاحق ہو جائے گا, تو مولانا بھی اس سے اختلاف نہیں کریں گے. مصیبت کہاں واقع ہوئی ہے؟ مصیبت یہاں واقع ہوئی ہے کہ اہل علم اپنے اوپر یہ چیز حرام قرار دے بیٹھے
ڈاٹ لگا لی
اور وہ یہ کہتے ہیں کہ اب جو حنفی پیدا ہوا ہے وہ حنفی مرے گا, جو شافعی پیدا ہوا وہ شافعی مرے گا, اور کسی حنفی کے لیے اپنی حنفیت چھوڑ کر شافعیت کو اختیار کرنا یا شافعی کے لیے کسی اور رائے کو اختیار کرنا یہ حرمت کے درجے میں ہے. میرے نزدیک یہ وہ چیز ہے کہ جو درحقیقی طرح امہ کو پیغمبر کا درجہ دے دیتی ہے, جس کے بعد دین کے تمام نصوص بے معنی ہو جاتے ہیں, جس کے بعد رسول اللہ صلی اللہ علیہ وسلم میں اور امام ابو حنیفہ میں کوئی فرق باقی نہیں رہتا. اس خرابی کی اصلاح علماء میں کرنے کی ضرورت ہے. عام آدمی تو بیچارہ ہمیشہ وہیں کھڑا ہوتا ہے, اس کو آپ اجتہاد کرنے کے لیے کہہ دیں گے تو معلوم نہیں کیا کچھ کر ڈالیں گے.
بالکل,
اور اس کو آپ کہیں گے کہ وہ آرا خود قائم کرنے لگ جائے تو معلوم نہیں کیا آرا قائم کر دے گا. اس میں وہ بات بالکل درست ہے کہ ہمیں اس کی تعلیم بھی دینی ہے, اسے تربیت بھی کرنی ہے اور اس کے اندر کمال حاصل کرنے کے دائیات پیدا کرنے ہیں. اس کے بغیر اگر ہم اس کو کہیں گے یہ یہاں سے لے لو, یہ وہاں سے لے لو, تو اس کا شدید اندیشہ ہے کہ وہ اپنے آپ کو کسی گہرے کھڈ میں ڈال لے گا. عام آدمی کبھی یہ کام نہیں کرتا, کبھی نہیں کرے گا. کس علم میں کرتا ہے؟ دین میں نہیں کرتا, طب میں نہیں کرتا, انجینئرنگ میں نہیں کرتا, کسی میں نہیں کرتا. عالم یہ کہتے ہیں کہ ہم کو دین پر براہ راست غور نہیں کرنا. عالم یہ کہتے ہیں کہ قرآن کی آیت آپ پیش کر رہے ہیں ان کے سامنے اور وہ یہ کہتے ہیں کہ ہمارا امام یہ کہتا ہے. عالم یہ کہتے ہیں, ان کو کہتے ہیں یہ حدیث ہے, وہ کہتے ہیں کہ ہمارا امام یہ کہتا ہے. یہ وہ چیز ہے کہ جس نے ائمہ کو پیغمبر کا درجہ دے دیا ہے اور امت میں اتحاد, اتفاق, مکالمے کے راستے بند کر دیے ہیں. اب میں ان سے مکالمہ نہیں کر سکتا کیونکہ میں قرآن حدیث کے سارے نصوص سامنے رکھ دوں گا, یہ کہیں گے یہ میرا مسلک یہ ہے.
اس کا مطلب یہ ہے گاندھی صاحب کہ عوام کی تعلیم کے ساتھ ساتھ علماء کی تعلیم کی بھی ضرورت ہے.
اصل مسئلہ یہ
ہے.